यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर। त्रिभुवन विश्वविद्यालयको चल अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अहिलेको सत्ता गठबन्धनमा परिवर्तनको कुनै सम्भावना नरहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा स्पष्ट। र अवैध बाल विवाह अन्त्य गर्ने उद्देश्यले भारतको आसाममा गरिएको कार्यवाहीमा करिब 5,000 व्यक्ति पक्राउ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सहकारी ठगी प्रकरणमा मुचिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरणमा 27,89,44,000 रूपियाँ र सहकारी ठगीतर्फ 3,37,65,000 बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्ति देवी शर्माले जानकारी दिनुभयो। रासोपा सभापति लामिछानेसहित सहकारी ठगी प्रकरणमा जोड़िनुभएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाई विरूद्ध सम्पत्ति शुद्धिकरणमा आज मुद्दा दायर गरिएको हो। प्रतिवादी खनालसँग 14,30,91,000, जोशीसँग 74,34,71,000, पछाईसँग 24,67,00,000 रूपियाँ बिगो दावी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिनुभयो। यस्तै सहकारी ठगीमा जोशी विरूद्ध 5,26,00,000 भन्दा बढ़ी र दिपेश पुनसँग 2,14,00,000 बिगो माग गरिएको छ। सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसूर अनुसारको बिगो र सजायको माग सहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। लामिछाने सहित 19 जना विरूद्ध संगठित अपराधमा पनि आजै मुद्दा दर्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पालना गर्न र पारदर्शिता कायम गर्न निर्देशन दिनुभएको छ। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले त्रिविका समस्या र सुधारका विषयमा छलफल गर्न सिंहदरबारमा आज बसेको विश्वविद्यालय सभाको अनौपचारिक बैठकमा उहाँले साँच्चैको मेरिटोक्रेसी कायम गर्दै विश्वविद्यालय सबल होस् र सक्षम जनशक्ति उत्पादन हुन् भन्ने चासो व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले त्रिवीको विकास, रक्षा, प्रवर्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले त्रिवीको मर्यादा, गरिमा र साखलाई जोगाउन सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले त्रिवीको चल अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनु पर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लीग एनपीएल पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने सो टीमका क्याप्टेन र खेलाड़ीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिनुभएको हो। हिजो किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई 5 विकेटले पराजित गर्दै विजय हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गर्नुभयो। उहाँले एनपीएलको जीत नेपालीको जीत हो भन्नुभयो। खेलको विकासले देश विकासको स्तर पनि मापन गर्ने भएकोले आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि प्रधानमन्त्रीले खेलाड़ीलाई शुभकामना दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राजनैतिक अस्थिरताबाट मुलुकलाई निकास दिई आर्थिक विकासलाई गति दिनु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ। मन्त्री परिषदको यही पुष 5 गते शुक्रबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले राजनैतिक स्थिरताका लागि नै अहिलेको सत्ता गठबन्धन बनेको र दलहरूबीच कुनै समस्या नरहेको हुनाले अहिले सरकार ढल्ने वा सत्ता गठबन्धनमा परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो। संचार मन्त्री गुरूङले विगतको राजनैतिक अस्थिरताका कारण उत्पन्न समस्याबाट देशलाई थप क्षति हुन नदिने उद्देश्यले अहिलेको सरकारले काम गरिरहेको र त्यसमा केही सकारात्मक प्रतिफलहरू समेत देखिँदै गएको बताउनुभयो।
15-16 महिनाभित्र 4 सरकार बन्यो, त्यसले गर्दाखेरि चाहिँ न चाहिँ ब्युरोक्रेसी ठिक ढङ्गले काम गर्ने वातावरण बन्छ, न प्रहरी प्रशासनले तपाईँको राम्रो ढङ्गले चाहिँ शान्ति सुविधासँग लाग्न सक्ने परिस्थिति बन्छ, उत्पादन बढेन, उत्पादकता बढेन, व्यापार बढेन, सबै कुरो ठप्प भने, त्यस कारण यो चाहिँ ठुलो सङ्कट हो। तर यो सङ्कटको सामना गर्न चाहिँको लागि सहमति यो दुईवटा ठुलो पार्टीको बिचमा बनेर सरकार बन्यो भने राजनीतिक स्थिरता हुन्छ, राजनीतिक स्थिरता भएपछि नीतिगत स्थायित्व हुन्छ, नीतिगत स्थायित्व भएपछि यो सबै समस्याहरू बिस्तार बिस्तार समाधान हुँदै जाला र यो शान्ति प्रक्रियाको बाँकी काम पनि पुरा गर्नु पर्यो, त्यो पनि गर्न सकिएला भनेर हामी अहिले सरकार बनाएका छौँ। हामीले अहिलेसम्म चाहिँ के गरेका छौँ, ड्यामेज कन्ट्रोल चाहिँ गरेका छौँ। जे चिज ड्यामेज हुँदै गएको थियो अर्थतन्त्रमा या अरू चाहिँ सामाजिक सेक्टरमा या चाहिँ उत्पादनको सेक्टरमा या चाहिँ प्रशासनको सेक्टरमा, त्यो चाहिँ ड्यामेज कन्ट्रोल भएको छ। अहिले मुलुक चाहिँ असफलता हुनबाट चाहिँ मुलुकलाई बचाएका छौँ। अहिले हाम्रो उपलब्धि त्यही हो। अहिले
पुष 5 गते बसेको मन्त्री परिषद बैठकले पर्साको पोखरिया अस्पताललाई 50 शैयाको अस्पतालमा स्तर उन्नति गरी मध्य प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यस्तै बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली 2081 बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक 2081 तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 संघीय संसदमा पेश गर्न स्वीकृति दिने, धितोपत्र बजार सञ्चालनका लागि अनुमति पत्र प्रदान गर्ने सम्बन्धमा अध्ययन गर्न गठित समितिबाट प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। संघीय संसदका सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था महाशाखाद्वारा काभ्रे पलानचोकमा आयोजित संसदीय पदाधिकारीहरू बीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा तुलाधरलाई आज राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 संशोधनसहित पारित गरेको छ। विधेयकमाथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधि सभाका सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो। सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन 2 दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशन समेत दिनुभएको छ। राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा छ जना सांसदको संशोधन प्रस्ताव परेको थियो। सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेता विरूद्धको सरकारवादी भई चलाइएका मुद्दा फिर्ता लिने गरी ल्याइएको प्रावधान फिर्ता लिने प्रस्ताव गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा कानून मन्त्री अजय कुमार चौरसियाले प्रस्तावित विधेयकको दफा 64 फिर्ता लिने घोषणा गर्नुभयो। कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले विधेयकको दफा 64 रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिने विषयमा आवश्यक परे छुट्टै ऐन बनाउन सकिने भनेर छलफल भएको र नेपाल सरकारको धारणा मन्त्री चौरसियाले राख्नु भएको बताउनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका सांसदहरूले केही नेपाल ऐनको दफा 64 फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राख्नु भएको छ। दफा 64 मुलुकको राजनीतिक प्रणालीसँग असहमति रही हिंसात्मक क्रियाकलाप गरिरहेका राजनैतिक दल वा समूह शान्तिपूर्ण राजनीतिमा आए तिनका नेता विरूद्ध नेपाल सरकार वादी भई चलाइएका जुनसुकै अदालतमा रहेको मुद्दा सरकारले फिर्ता लिन सक्ने प्रावधान छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानका सम्बन्धमा सरकारवालासँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा संविधानसभा सदस्य सुनिल बाबु पन्तले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सम्बोधन गर्न संविधानले व्याख्या गरे अनुसार ऐन कानून बनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। बैठकमा सांसदहरू रोशन कार्की, कल्पना मिया कुसारी, शान्ता श्रेष्ठ, हर्कमाया विश्वकर्मा, शोभा गेवाली लगायतले मानव मनका अनुभूतिहरू परिवर्तनशील भएकाले अनुभूतिका आधारमा कसैलाई पनि नागरिकता प्रदान गर्न नहुने विचार व्यक्त गर्नुभयो। बैठकमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने संवेदनशील विषय ऐन कानूनकै आधारमा कार्यान्वयन गर्ने स्पष्ट गर्नुभयो। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बोलाइएको छ। यही पुष 10 गते ललितपुर चासल स्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बोलाइएको नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिनेछ। मोगलिङ काठमाडौँ सड़क आजदेखि दैनिक 3 घण्टा बन्द हुने भएको छ। स्तर उन्नतिसहित निर्माणाधीन सो सड़क विस्तारका क्रममा घुम्ती लगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि पुष 13 गतेसम्म दैनिक बिहान 11 बजेदेखि 2 बजेसम्म बन्द गरिने नागढुङ्गा मोगलिङ सड़क आयोजनाले जनाएको छ। कञ्चनपुर स्थित शुक्ला फाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा पर्ने 900 विघा भन्दा बढ़ी नेपाली भूभाग 3 दशक भन्दा लामो समयदेखि भारतीयको कब्जामा छ। नेपाली भूमि भारतीयले कब्जा गरी खेती गरेको थाहा पाएपछि सुरक्षा अधिकारी सहितको टोलीले स्थलगत अवलोकन गरी अतिक्रमित भूमि फिर्ता ल्याउन पहल गर्ने जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी भाग जहाँ भारतीयहरूले 3 दशक भन्दा बढी समयदेखि करिब 900 बिघा नेपाली जमिन कब्जा गरी खेती गरिरहेका छन्। पुरानो जंगे पिल्लरको 27 र 28 नम्बर अर्थात अहिलेको नयाँ 787 देखि 788 नम्बर सीमा स्तम्भ बीच यो समस्या छ। यहाँका सहायक स्तम्भहरू गायब पारिएका छन्। जोर सीमा स्तम्भ र त्यसका सहायक सीमा स्तम्भहरू मर्मत सम्भारको जिम्मेवारी भारतीय पक्षको हो, तर भारतीय पक्षले ती सीमा स्तम्भ मर्मत सम्भार पनि गरेको छैन। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा,
करिब 900 बिघा अतिक्रम भएको छ, त्यसमा भारतीय किसानले गहुँ खेती गर्नुभएको छ। सीमा निर्माण हुँदा बित्तिकै हामीले खेती गर्दैनौ भनेर भनिसक्नु भएको छ। त्यसकारण सब पिल्लर र मुख्य पिल्लर निर्माण गर्नको लागि अनुरोध पत्र लेख्नको लागि गृह मन्त्रालयको सहमति माग गर्ने।
यो जमिन भोग चलन गरिरहेका भारतीय नागरिकहरू 3 दशक भन्दा लामो समयदेखि आफूहरू यहाँ बसोबास गरिरहेको बताउँछन्।
यहाँ यहाँ करीब करीब हो गया 36 साल हो। कुछ कब्जे वाला भी है, कुछ लाल पुर्जा वाला भी है। झूठ क्या बोल रहे हैं उसमें।
भारतीय नागरिकले निर्धक्क नेपाली भूभाग कब्जा गरेर भोगचलन गरिरहेका छन्। तर निकुञ्ज क्षेत्र भएकाले नेपाली नागरिकलाई भने आफ्नै भूमि प्रवेशमा रोक छ। नेपाली पक्षको असहज पहुँचले पनि भारतीयलाई अतिक्रमण गर्न सजिलो बनाएको छ। यसै वर्ष मात्रै शुक्ला फाँटवा राष्ट्रिय निकुञ्जमै 50 बिघा जमिन खनजोत गरिरहेको पाइएपछि दुईजना भारतीयलाई पक्राउ गरी मुद्दा चलाइएको छ। शुक्ला फाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज शाह:
लामो समयदेखि भारतीय नागरिकहरूले नेपाल तर्फको भूमिमा खेतीपाती गर्दै आएको अवस्था हो। हाम्रो तर्फबाट पनि जुन खालको प्रयत्न हुनु पर्थ्यो त्यसमा कहीँ कति कमी पो रह्यो कि, तर पछिल्लो समयमा हामीले यस्तो खालको गतिविधिलाई नियन्त्रण गर्नको लागि आफ्नो स्तरबाट प्रयत्नहरू अगाडि बढाइरहेको सन्दर्भमा खेतीपाती गर्दै गरेको अवस्थामा भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिन कानूनी कार्यवाही गरिरहेका छौँ।
प्यारातालदेखि ब्रह्मदेव र दोधारा चाँदनीसम्म भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ। बेलौरीको पचुई क्षेत्रमा 1.5 किलोमिटर भन्दा बढी सड़क कालोपत्रे गर्न दिएको छैन। भारतीय अतिक्रमण बारे आवाज उठाइरहे पनि ठोस निष्कर्ष निस्किएको छैन। अन्तर्राष्ट्रिय सीमा सरकार समूहका संयोजक पल्लव राज भट्ट:
त्यो नक्साको गम्भीरतापूर्वक छानबिन गरेर के आधारमा चाहिँ त्यस्तो गलत नक्सा बन्न गयो, त्यसको सही जवाब जनतालाई दिएर तत्काल समाधान गर्नुपर्छ सीमा समस्याको भन्ने कुरा हामीले निरन्तर उठाउँदै आएका छौँ।
नेपाली भूभागमा दोहोरिरहने अतिक्रमण गम्भीर चिन्ताको विषय हो। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशमा लामो समयदेखि राजनीतिक अस्थिरताका कारण सुशासन नहुँदा भ्रष्टाचार र विकृति बढ़ेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजित कार्यक्रममा मन्त्री गुरूङले पछिल्लो समय संचार क्षेत्रमा आएको विकृतिका कारण संस्कृतिमा विचलन ल्याएकाले सरकारले त्यस्ता प्रविधिको अन्त्यका लागि कानून निर्माणको अन्तिम चरणमा पुर्याएको बताउनुभयो। छोटो समयमा भाइरल हुने भन्दा सत्य तथ्य समाचार सम्प्रेषणमा जोड़ दिन मन्त्री गुरूङले पत्रकारहरूलाई आग्रह गर्नुभयो। सड़क सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिनुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसँग भएको छलफलमा उहाँहरूले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सड़क सुरक्षा सहज बनाइनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न निकाय तथा वैज्ञानिकहरूसँग आवश्यक समन्वय गरी सड़क सुरक्षालाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। छलफलमा विज्ञहरूले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानसँग सहकार्य गर्दै आवश्यक पर्ने नीतिगत एवं कानूनी व्यवस्था सरल बनाइनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच वृहत समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल प्रेस युनियन कैलालीले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डाक्टर कोइरालाले एक वर्षभित्र पार्टीको 15 महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सो अनुसार आफ्नो जिम्मेवारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी आसाममा अवैध बाल विवाह विरूद्ध गरिएको कार्यवाहीमा करिब 5,000 व्यक्ति पक्राउ परेका छन्। आसामका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले विज्ञप्ति जारी गर्दै बाल विवाह जस्तो सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्ने र सन् 2026 आसाममा बाल विवाहलाई पूर्ण रूपमा अन्त्य गर्ने उल्लेख गर्नुभएको छ। आसाम राज्यले सन् 2023 फेब्रुअरीमा शुरू भएको उन्मूलन अभियानका क्रममा विवाहित दम्पतिका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका हजारौंलाई पक्राउ गरिसकेको छ। संयुक्त राष्ट्रसंघका अनुसार भारतमा 22 करोड़ भन्दा बढ़ी बाल दुलही छन्। रूसले पूर्वी युक्रेनका थप 2 गाउँ कब्जामा लिएको जनाएको छ। रक्षा मन्त्रालयले टेलिग्राफ मार्फत जारी गरेको विज्ञप्तिमा रूसी सेनाले उत्तर पूर्वी खार्किभ क्षेत्रको लुजोभा र युक्रेनको सोन्तिस भक्का भनिने क्रास्नोए गाउँलाई मुक्त गरेको जनाएको छ। रूसले खार्किभको लगभग सबै भागलाई घेरेको र सम्पूर्ण डोनेट्स क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासको लागि प्रमुख उपलब्धि हुने विज्ञप्तिमा जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक। चालू आर्थिक वर्ष 2081-82 साउनदेखि मंगिरसम्ममा नेपालको निर्यात अघिल्लो वर्षको तुलनामा 16.57% बढेको छ। मंगिर मसान्तसम्म 73.65 अर्ब रुपियाँ बराबरका नेपाली वस्तु विदेश निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। समीक्षा अवधिमा 6.61 अर्ब रुपियाँ बराबरका वस्तु आयात भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा 3% बढी हो। भन्सार विभागको तथ्याङ्क अनुसार मंगिर मसान्तसम्म 7.35 अर्ब 14.83 लाख रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत आर्थिक वर्षको 5 महिनामा 7.05 अर्ब 41 करोड़ रुपियाँ बराबरको वैदेशिक व्यापार भएको थियो। मंगिरसम्म नेपालको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा 1.52% बढेको छ। यस वर्ष 5 महिनाको अवधिमा पेट्रोलियम पदार्थ मात्र 1.17 अर्ब 56 करोड़ रुपियाँ बराबरको आयात भएको छ। नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थ आयात धान्न समेत नपुग्ने अवस्था देखिएको छ। यस अवधिमा भारतसँग 3.58 अर्ब रुपियाँ बराबरको नेपालको व्यापार घाटा रहेको तथ्याङ्कमा देखिएको छ। चीनसँगको व्यापार घाटा 1.29 अर्ब 63 करोड़ रुपियाँ बराबरको भएको छ। नेपाल निर्जीवन बीमा व्यवसाय संघले संचालकहरूको स्वामित्वमा रहेको शेयर कम्पनीमा राजीनामा पछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यान आकर्षण गराएको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर किनबेच गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको संघले उल्लेख गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेट गरी सो प्रावधान सच्याउनका लागि आग्रह गरेको हो। संचालकहरूले अन्य शेयर धनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक 13.53 अङ्कले घटेर 2583.29 बिन्दुमा कायम भएको छ। यस दिन 319 कम्पनीहरूका 91,80,718 किता शेयरहरू 4.51 करोड़ 83,85,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा 3 कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार छाप भएको सुन प्रतितोला 1,100 र चाँदी प्रतितोला 30 रुपियाँले बढेर कारोबार भएको छ। गत शुक्रबार प्रतितोला 1,48,500 रुपियाँमा कारोबार भएको सुन आइतबार भने 1,49,600 रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बागमती प्रदेशमा यस वर्ष धान बाली उत्पादनमा ह्रास भएको छ। गत असोज 11 र 12 गतेको वर्षासँगै आएको बाढ़ी पहिरोले क्षति पुर्याउँदा धानको उत्पादन 1.37% घटेको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षमा बागमती प्रदेशमा कुल 1,05,415 हेक्टरमा धान बाली लगाइएकोमा प्रति हेक्टर 3.87 मेट्रिक टनका दरले 4,08,316 मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
शुरूआती अग्रता जोगाउन नसक्दा नेपाली यु19 फुटबल महिला टोली भूटानसँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा भूटानसँग नेपाल 1-1 गोलको बराबरीमा रोकिएको हो। माथिल्लो उमेर समूहमा नेपालले भूटानसँग पहिलो गोल खाएको हो र पहिलो बराबरी खेलेको हो। दोस्रो हाफ शुरू भएको दोस्रो मिनटमै नेपालले सुशील केसीको गोल मार्फत शुरूआती अग्रता लिएको थियो, तर उक्त अग्रता नेपालले अन्तिमसम्म कायम राख्न सकेन। निर्धारित समय सकिन 9 मिनट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भूटानलाई खेलमा फर्काइन्। सन्तोष गोम्बाको उत्कृष्ट प्रदर्शन प्रेरित न्युरोटी मेनाटीले ललित स्मृति एन्फा यु18 युथ लीगमा आइतबार जाउलाखेल युथ क्लब विरूद्ध 5-2 पुनरागमन जित दर्ता गरेको छ। साधो बाटोले 2 गोलको अग्रता जोगाउन सकेन। जितसँगै 20 खेलमा 41 अङ्क जोडेको एनआरटी दोस्रो स्थानमा छ। पराजित साधो बाटो समान खेलबाट 11 अङ्कका साथ पुच्छारमा छ। साधो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन सन्तोषले ह्याट्रिक गर्दा इशान थापा र इशान शाहले समान 1 गोल थपे। साधो बाटोको लागि 2 गोल सन्देश थोक।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु र केही स्थानमा कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 18.3 डिग्री सेल्सियस, न्यूनतम 4.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 7.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 4.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 5.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर। त्रिभुवन विश्वविद्यालयको चल अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अहिलेको सत्ता गठबन्धनमा परिवर्तनको कुनै सम्भावना नरहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा स्पष्ट। र अवैध बाल विवाह अन्त्य गर्ने उद्देश्यले भारतको आसाममा गरिएको कार्यवाहीमा करिब 5,000 व्यक्ति पक्राउ। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।